बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
मैले अर्को सिंहदरबार बनाउँदैछु आफ्नै स्वामित्वमा सरकार बनाउँदैछु बोल्ने मात्र होइन यहाँ गरी देखाउनु छ विकासको एजेन्डा र आधार बनाउँदैछु आफ्नै स्वामित्वमा सरकार बनाउँदैछु अत्यन्तै बिग्रियो देश देश बनाउने मनसायले राजनीतिमा धाक जमाउने विचार बनाउँदैछु आफ्नै स्वामित्वमा सरकार बनाउँदैछु अर्को चुनाव हुन्छ या यही संसद बिउताएर संविधानको नयाँ खाका तयार बनाउँदैछु आफ्नै स्वामित्वमा सरकार बनाउँदैछु हेर सञ्चार माध्यममा प्रकाशकै बोलवाला छ गरिबको पिठो बिक्ने बजार बनाउँदैछु मैले अर्को सिंहदरबार बनाउँदैछु आफ्नै स्वामित्वमा सरकार बनाउँदैछु पर्वत कुर्गा स्थायी निवास भई हाल मुम्बईमा रहँदै आउनुभएका प्रकाश अजनबीको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं। सुनिन्छ नेपालमा पत्र पत्रिका प्रकाशन गर्ने काम अत्यन्तै कठिन छ र त्यसमा पनि आफ्नै पैसा खर्च गरेर लेखकका घर दैलामा पुगी स्तरीय रचनाहरू जुटाउन झन अप्ठ्यारो छ। यस्तो हुँदा पनि भित्री मनले अठोट गरेपछि कठिनाई भन्ने कुरो केही न केही हुने रहेछ भन्ने कुरो वियोगी बुढाथोकी तथा कृष्ण छेत्रीले विभिन्न गजलकारहरूका थुप्रै गजल जम्मा गरी प्रतिनिधि नेपाली गजल संग्रह सम्पादन गर्न लागेकोबाट मलाई थाहा भयो। यस्तो सराहनीय कार्यको हामी सबैले भित्री हृदयदेखि नै स्वागत गर्नुपर्छ। यो भूमिकाको सुरुवात कृष्णहरि बराले लेख्नुभएको हो गजल र समकालीन नेपाली गजल शीर्षकमा। प्रतिनिधि नेपाली गजल नामको एउटा पुस्तक निस्कियो विक्रम सम्बत 2057 सालमा र यही पुस्तकले गजलमा निकैलाई गजल सिक्न सजिलो र सरल बनाइयो र राम्रा गजलहरू सङ्कलन गरेर यसमा राखिएको छ। आज मैले यसैबाट कृष्णहरि बरालका भूमिकाहरूका साथमा केही नेपाली साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका गजलहरू वाचन गर्ने अठोटका साथ आजको कार्यक्रम लिएर आइपुगेको छु। कृष्णहरि बराल यो संग्रहमा लेख्नुहुन्छ, यो संग्रहमा 109 गजलकारको 109 र एउटा सामूहिक गरी 110 गजलहरू रहेका छन्। यी गजलबारे निष्पक्ष रूपमा केही लेखिदिने जिम्मा यस पुस्तकका सम्पादकहरूले मलाई दिनुभएको छ, जुन कार्यलाई मैले एउटा चुनौतीका रूपमा स्वीकार नगरी धरै पाइन। यसैले यी गजलहरूको वस्तुपरक ढंगबाट मूल्याङ्कन गरी निष्कर्ष खोज्ने सिलसिलामा म यस समालोचनाको अदालतमा रहेको भूमिकाको कठघरामा उभिएको हुँ। हेरौँ कहाँसम्म सफल हुन्छु भन्दै उहाँले भूमिकाको भूमिका लेख्नुभयो र यसभन्दा पछि उहाँले लेख्नुभएको यो भूमिकामा गजल सम्बन्धी व्याख्या विश्लेषण छ र गजल लेख्ने तरिका सिक्न चाहनेहरूका लागि पनि उपयोगी हुन सक्छ भनेर आज मैले यो पुस्तकको भूमिका बोकेर ल्याएको छु। सुरुवातमा एउटा गजल सुनौ, त्यसपछि भूमिकाबारे बताउनेछु। सूचना र प्रविधिको हलचलले रुवायो, सूचना र प्रविधिको हलचलले रुवायो, फोन त कसको आउँथ्यो र मिस कलले रुवायो। कति हुन्छ फोन बिजी छन् कि अरू कोही, कति हुन्छ फोन बिजी छन् कि अरू कोही भन्दै प्रिय रिसाएको पलले रुवायो। फोन त कसको आउँथ्यो र मिस कलले रुवायो। भेट हुँदा इनबक्समा रेड हान्दा उनले, भेट हुँदा इनबक्समा रेड हान्दा उनले बेमौसमे एसएमएसको भलले रुवायो। फोन त कसको आउँथ्यो र मिस कलले रुवायो। रिसाएकी प्रियसीलाई जाग्नुपर्छ भन्दै, रिसाएकी प्रियसीलाई जाग्नुपर्छ भन्दै उक्साउने नारीको त्यो दलले रुवायो। फोन त कसको आउँथ्यो र मिसकलले रुवायो। उसलाई मात्र राख्दा पनि हृदयको माझ, उसलाई मात्र राख्दा पनि हृदयको माझ विधाताले गरेको यो छलले रुवायो। फोन त कसको आउँथ्यो र मिसकलले रुवायो। सूचना र प्रविधिको हलचलले रुवायो। पूर्वेली प्रतिभा विनोद भट्टराई आफ्नो नाम लेख्नु भएको छ। रूपनगर सात सप्तरी हाल मकवानपुर हेटौँडामा रहँदै आउनुभएको छ। उहाँको गजल थियो यो, यसलाई वाचन गरेँ मैले। प्रतिनिधि नेपाली गजलमा भूमिका लेख्ने कृष्ण हरिबराल अगाडि लेख्नुहुन्छ, गजल अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको अर्थ प्रेमी तथा प्रेमिका बीच वार्तालाप भन्ने हुन्छ। यसरी गजल शब्द अरबी भाषाबाट आएको भए तापनि अरबीमा भने गजल लेखेको जानकारी पाइँदैन। यसको प्रारम्भिक लेखन भने फारसीबाट आरम्भ भएको स्वीकारिन्छ र फारसीबाट उर्दू हिन्दी हुँदै यो नेपाली भाषामा प्रवेश गरेको हो। प्रथमत गजल फारसी भाषामा लेखेको भेटिनाले केही विद्वानले गजललाई फारसी शब्द पनि भनेको पाइन्छ, तर अधिकांश विद्वानले भने हरिणको सानो बच्चा बुझाउने अरबी भाषाको गजालाबाट गजल बनेको स्वीकारेका छन् भने कतिपयले चाहिँ अरबी भाषामा भएको कसिदा बादशाहको प्रशंसामा लेखिने काव्य विशेष कसिदा नामक काव्यको आरम्भमा लेखिने गरेको तस्बिब दुई चार पंक्तिको प्रेम गीतबाट प्रभावित भएर फारसीहरूले यसलाई अलग विधाको रूप दिई गजल नामकरण गरेको बताएका छन्। यस सन्दर्भमा गजलको व्युत्पत्ति गजल नामक व्यक्तिसँग जोडेर पनि गरिएको पाइन्छ। रक्सी खाएर र प्रेम गरेर आफ्नो सारा उमेर बिताउने अरबको गजल नामक व्यक्तिले मायाप्रेमको विषयवस्तु भएको रचना पहिले लेखेकाले यस प्रकारको विधाको नाम नै गजल रहेको हो भन्ने मत पनि केही विद्वानले प्रकट गरेका छन्। जे होस्, यी प्रसङ्गहरूले गजल अरबी भाषाबाट आएको शब्द हो भन्न चाहिँ प्रशस्तै सहयोग पुर्याउँछ। गजल विशेष प्रकारको बनोटका कारण साहित्यका अन्य विधाबाट स्पष्टसँग अलगिन्छ। विशेष प्रकारका यसका अङ्गहरू यस प्रकारका रहन्छन्। शेर शीर्षकमा शेरको व्याख्या गर्नुभएको छ कृष्ण हरिबरालले। मलाई बुलबुलमा गजल लेखेर पठाउँदा पनि कतिपयले तीन पङ्क्ति अथवा चार पङ्क्ति गर्दै लेखेर पठाइदिनुहुन्छ र वाचन गर्नको लागि अप्ठ्यारो पर्छ, त्यसकारण यो शेरलाई बुझ्नुभयो भने दुई दुई पङ्क्तिका लेखिनुपर्छ भन्ने कुरा पनि स्पष्ट हुन्छन् कि जस्तो मलाई लाग्छ। गजलमा दुई दुई पङ्क्तिका विभिन्न गुच्छाहरू हुन्छन् र यस्ता पङ्क्ति गुच्छाहरूलाई शेर भनिन्छ। शेर अरबी भाषाको शब्द हो र यसको शाब्दिक अर्थ कपाल हुन्छ। गजलमा भएका शेरहरूमा विषयवस्तुको विकास क्रमबद्ध रूपमा अगाडि बढेको पनि हुनसक्छ भने सबै शेरहरू स्वतन्त्र प्रकारका वा भिन्न भिन्न विषयवस्तु प्रयोग गरिएका पनि हुनसक्छन्। सबै शेरमा एउटै विषयवस्तु क्रमबद्ध रूपमा अगाडि बढेको छ भने यस्तो गजललाई मुसलसल र एउटै विषयवस्तुको विकास नभई भिन्न भिन्न विषयवस्तुको प्रयोग भएको छ भने गैर मुसलसल भनिएको पाइन्छ। यस्तै एउटा गजलमा भएका शेरहरूमध्ये सबैभन्दा राम्रो शेरलाई हासिले गजल शेर भनिन्छ। गजलमा शेरहरूको संख्या सामान्यतः 5 देखि 11 हुन्छन् भनिएको पाइए तापनि यस्तो कडी कडाउ नियम भने कतै भेटिँदैन। के कुरा चाहिँ सत्य हो भने गजलमा शेरको संख्या धेरै भयो भने यसमा वस्तुपरकताको प्रवेश हुने सम्भावना धेरै हुन्छ। भोकै छु सारै आफै यहाँ आहारा नमाग मलाई, भोकै छु सारै आफै यहाँ आहारा नमाग मलाई, आफै त बेसहारा हुँ सहारा नमाग मलाई। माग दिउँला सबै सबै भए जति धरतीको बरु, माग दिउँला सबै सबै भए जति धरतीको बरु, जमिनमा छु एक्लो आकाशको जुन तारा नमाग मलाई, आफै त बेसहारा हुँ सहारा नमाग मलाई। लहरा हुँ भीरको प्यासले ओइलाएको छुरे, लहरा हुँ भीरको प्यासले ओइलाएको छुरे, हिउँद बर्खा मैले बेर्ने पहरा नमाग मलाई। भोको छु सारै आफै यहाँ आहारा नमाग मलाई, आफै त बेसहारा हुँ सहारा नमाग मलाई। यो गजल ढुङ्गे सागु साथ तेम्बे ताप्लेजुङ स्थायी निवास भई हाल इटहरी नगरपालिका वडा नम्बर 6 रहँदै आउनुभएका राज बैगुनीको गजल थियो, वाचन गरेर सुनाएँ मैले। अब यसपछि म साङ्गीतिक गजल अर्को सुनाउनेतर्फ लाग्छु। त्यो गीतपछि फेरि म त्यो गजलपछि फेरि गजलका अङ्गहरूबारे व्याख्या गर्नेछु।
पापी मायाले डुबायो, पापी मायाले डुबायो, पापी मायाले डुबायो, पापी मायाले डुबौला प्रीतमा भन्थे डुबायो, पापी मायाले डुबौला प्रीतमा भन्थे डुबायो, पापी मायाले डुबायो, पापी मायाले
Bye.
पिरा विष को प्याला पिलायो पापी मायाले मदिरा विष को प्याला पिलायो पापी मायाले 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 रमाउला प्रीतमा भन्थे रुवायो पापी मायाले रमाउला प्रीतमा भन्थे रुवायो पापी मायाले डुबौला प्रीतमा भन्थे डुबायो पापी मायाले रमाउला प्रीतमा भन्थे रुवायो पापी मायाले पापी मायाले
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
मागेको थियो केही पाउने आशाले मागेको थियो केही पाउने आशाले ज्यानमा दुई सरो लाउने आशाले जिउँदाहरू यहाँ भोकभोकै मर्दैछन् जिउँदाहरू यहाँ भोकमकै मर्दैछन् ऊ मुर्दालाई खुवाउँदैछ जगाउने आशाले ज्यानमा दुई सरो लगाउने आशाले इनारमा आफैले खसालेको रहेछौ इनारमा आफैले खसालेको रहेछौ मैले हात दिइरहेँ बचाउने आशाले ज्यानमा दुई सरो लगाउने आशाले आज रातभरि गजल गुनगुनाइरहेछु आज रातभरि गजल गुनगुनाइरहेछु नअघाएको छोरो निदाउने आशाले ज्यानमा दुई सरो लगाउने आशाले त्यो गरिबले के देख्यो मसाल उठायो त्यो गरिबले के देख्यो मसाल उठायो चुइएको झुपडी छाउने आशाले ज्यानमा दुई सरो लगाउने आशाले उसले भएकै घर पनि भत्काइरहेछ उसले भएकै घर पनि भत्काइरहेछ सपनाको महल बनाउने आशाले मागेको थियो केही पाउने आशाले ज्यानमा दुई सरो लगाउने आशाले स्याङ्जाको चिसापानी पाँच स्थायी निवास भई हाल पोखराको आबद्ध इन्जिनियरिङ साहित्यिक सञ्जालमा रहनुभएका सुमन लम्सालको गजल थियो यो वाचन गरेर सुनाएँ मैले गजलको मिश्राबारे कृष्ण हरिबराल लेख्नुहुन्छ हरेक शेरको प्रत्येक पङ्क्तिलाई मिश्रा भनिन्छ भने पहिलो पङ्क्तिलाई मिसर ए उला र दोस्रो पङ्क्तिलाई मिसर ए सानी भनिन्छ त्यस्तै मतला गजलको पहिलो शेरलाई मतला भनिन्छ मतलाको शाब्दिक अर्थ उदय हुनु वा आरम्भ हुनु भन्ने हुन्छ त्यस्तै मक्ता गजलको अर्को अङ्ग हो गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ मक्ताको शाब्दिक अर्थ काटिएको भन्ने हुन्छ यसमा गजलकारले आफ्नो उपनाम पनि प्रयोग गरेको हुन्छ यदि उपनाम प्रयोग गरिएको छैन भने यसलाई मक्ता नभनी अन्तिम शेर नै भन्नुपर्छ र गजलको अरू मुख्य अङ्गहरूमा काफिया र रदिफ पर्छन् काफिया भनेको गजलमा काफिया आवश्यक हुन्छ यो अरबी भाषाको पुलिङ्गी शब्द हो र यसको शाब्दिक अर्थ बारम्बार आउने भन्ने हुन्छ काफियाको अर्थ अनुप्रास वा तुको गजलको मतलब भागमा भएका दुवै मिश्रामा काफियाको प्रयोग अनिवार्य हुन्छ भने अन्य शेरहरूमा दोस्रा दोस्रा पङ्क्तिमा पनि यसको प्रयोग आवश्यक हुन्छ यदि गजलको दोस्रो शेरका दुवै पङ्क्तिमा पनि काफियाको प्रयोग भएको भए यसलाई हुस्ने मतला वा मतला ए सानी भनिन्छ त्यसै गरी रदिफ प्रत्येक शेरमा काफियाका पछाडि दोहोरिने शब्द वा शब्द समूहलाई रदिफ भनिन्छ रदिफ अरबी शब्द हो र यसको शाब्दिक अर्थ घोडा वा उँटमा पछाडि बसेको व्यक्ति तथा गजलमा काफियाभन्दा पछि आउने शब्द भन्ने हुन्छ गजलमा रदिफ काफिया जस्तै मतला भागमा भएका दुवै शेरमा तथा अन्य शेरहरूका दोस्रा दोस्रा पङ्क्तिमा आउने गर्छ मतला बाहेक अन्य शेरका पहिला पङ्क्तिमा पनि काफियाको प्रयोग भएको छ भने त्यसपछि पनि रदिफ आउने गर्छ रदिफ भएको नभएको आधारमा गजललाई मुरद्दफ र गैरमुरद्दफ गरी दुई भागमा बाँडिएको पाइन्छ रदिफ प्रयोग गरिएको गजललाई मुरद्दफ भनिन्छ भने नगरिएको गजललाई गैरमुरद्दफ भनिन्छ गजलमा रदिफलाई अनिवार्य मानिँदैन तर रदिफको प्रयोगले गजललाई आकर्षक र सङ्गीतात्मक चाहिँ बनाउँछ नै भन्दै गजलका अङ्गहरूबारे व्याख्या गरिएको सिद्धान्त मैले यहाँ वाचन गरेर सुनाएँ यसभन्दा पछि उदाहरणसहित उहाँले पुष्टि गर्नुभएको छ अङ्गहरूका नाम बताइदिनु भएको छ त्यो म केही बेरपछि तपाईँलाई सुनाउँछु यति बेला फेरि अर्को एउटा साङ्गीतिक गजलको पालो भएको छ
मीठा मीठा पूरा सबै सुनाइ दिऊं कि हजुर मीठा मीठा पूरा सबै सुनाइ दिऊं कि हजुर कैले हंसने कैले रुने बनाए दूके हजूर मीठा मीठा कुरा सब सुनाए दूके हजूर मीठा मीठा कुरा सब सुनाए दूके हजूर कैले हंसने कैले रुने बनाए दूके हजूर मीठा मीठा कुरा सब सुनाए दूके हजूर हंसने कैले रुने बनाए दूके हजूर मीठा मीठा कुरा सब सुनाए दूके हजूर मीठो बोली मीठो मीठो हेराई छन मुस्कान मीठो बोली मीठो मीठो हेराई छन मुस्कान मीठो हमरो यो पल यो साथ मीठो बनाए दूके हजूर हमरो यो पल यो साथ मीठो बनाए दूके हजूर कैले हंसने कैले रुने बनाए दूके हजूर मीठा मीठा पूरा सब सुनाए दूके हजूर मीठा मीठा पूरा सब सुनाए दूके हजूर
बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
मनमा चाह भएर नि लुकाएर हिँडेकीलाई मनमा चाह भएर नि लुकाएर हिँडेकीलाई मेरो सामु नयनहरू झुकाएर हिँडेकीलाई आज कुरा छिनोफानो हुन्छ भन्दै मलाई आज कुरा छिनोफानो हुन्छ भन्दै मलाई देउरालीको चौतारीमा ढुकाएर हिँडेकीलाई मेरो सामु नयनहरू झुकाएर हिँडेकीलाई आँखाहरू बोलिरहेथे मनको भाव व्यक्त गर्न आँखाहरू बोलिराथे मनको भाव व्यक्त गर्न मुखमा आका सारा बोली रुकाएर हिँडेकीलाई मेरो सामु नयनहरू झुकाएर हिँडेकीलाई सोध्छु यौवन फेरि पनि आउँछ र सानो सोध्छु यौवन फेरि पनि आउँछ र सानो यस्तो मिठो मौका आज चुकाएर हिँडेकीलाई मनमा चाह भएर नि लुकाएर हिँडेकीलाई मेरो सामु नयनहरू झुकाएर हिँडेकीलाई नवलपरासीको कुमारवर्ती आठ स्थायी निवास भई हाल काठमाडौँ रहँदै आउनुभएका नारायण बरालको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले अब मैले योभन्दा अगाडि कृष्णहरि बरालको लेख प्रतिनिधि नेपाली गजल सङ्ग्रहमा सङ्ग्रहित भूमिकाबाट जुन वाचन गरेँ त्यसका अङ्गहरूलाई पुष्टि गर्ने गजलको एउटा उदाहरणसहित छ म यसको उदाहरणसहित यहाँ वाचन गर्न चाहन्छु अँधेरी रातमा यसरी इन्क्लाब आयो अँधेरी रातमा यसरी इन्क्लाब आयो हरायो भनेको चिठीको जवाफ आयो यहाँनिर म बुलबुलियनलाई स्मरण गराउँ यो गजल बुध राणाको हो र आजको कार्यक्रमको आदर्श गजलको रूपमा हामीले यसैलाई लिएका छौँ आजको बुलबुलको आदर्श गजल र यसमा प्रयोग भएका अङ्गहरूको बारेमा यसैबाट व्याख्या गरिन्छ बुध राणाको गजल यस्तो छ अँधेरी रातमा यसरी इन्क्लाब आयो हरायो भनेको चिठीको जवाफ आयो दिनु मात्र हो भनेको लिनु पनि रहेछ दिनु मात्र हो भनेको लिनु पनि रहेछ बिर्सेर बसेको पुरानो हिसाब आयो बल्ल त्यो आकाश अलिकति निउरेछ बल्ल त्यो आकाश अलिकति निउरेछ भन्नु पर्ला र यो कहाँको दबाव आयो हरायो भनेको चिठीको जवाफ आयो घाम झुल्कन त रात नढली हुँदैन घाम झुल्कन त रात नढली हुँदैन कसैका लागि हो नतिजा खराब आयो हरायो भनेको चिठीको जवाफ आयो दुनियाँले अब धोका सायदै बुँद खाला दुनियाँले धोका अब सायदै बुँद खाला यसरी उग्रिएर उनको नकाब आयो अँधेरी रातमा यसरी इन्क्लाब आयो हरायो भनेको चिठीको जवाफ आयो अहिले वाचन गरिएको गजल जम्मा पाँच शेरको छ र यसको सबैभन्दा माथिल्लो शेर मतला हो भने सबैभन्दा तल्लो शेर मक्ता हो माथिल्लो शेर अँधेरी रातमा यसरी इन्क्लाब आयो हरायो भनेको चिठीको जवाफ आयो र तल्लो शेर अर्थात् मक्ता दुनियाँले अब धोका सायदै बुँद खाला यसरी उग्रिएर उनको नकाब आयो पाँचै शेरमा प्रयोग भएका दसैँ पङ्क्तिलाई मिश्रा भनिन्छ भने प्रत्येक शेरमा भएका पहिला पहिला पङ्क्ति मिसरे उला र दोस्रा दोस्रा पङ्क्ति मिसरे सानी हुन् प्रत्येक शेरमा आएका रेखाङ्कित पदहरू अर्थात् इन्क्लाब जवाफ हिसाब दबाव खराब नकाब काफिया हुन् भने काफियाको पछाडि आएको आयो भन्ने शब्द रदीफ हो अन्तिम शेरमा भएको बुँद चाहिँ तखल्लुस हो विभिन्न शेरहरूमा एउटै प्रकारको भावको क्रमिक विकास भएका कारण यो गजल मुसलसल वर्गमा पर्छ भने रदीफ भए नभएको आधारबाट हेर्दा यो मुरद्दफ वर्गमा पर्छ झन्झट उस्तै उस्तै लाउने र फुकाउने झन्झट उस्तै उस्तै लाउने र फुकाउने हेर कति मौन छन् दुख्ने र दुखाउने चुनावपछि गाउँमा पानी बाराबार छ चुनावपछि गाउँमा पानी बाराबार छ दुवै एकै ठाउँमा छन् ती हार्ने र हराउने हेर कति मौन छन् दुख्ने र दुखाउने अपराधीहरू अचेल मन्त्रालयभित्रै लुक्छन् अपराधीहरू अचेल मन्त्रालयभित्रै लुक्छन् ती दुवै अपराधी हुन् लुक्ने र लुकाउने हेर कति मौन छन् दुख्ने र दुखाउने गुट उपगुट सर्वत्र आफ्नै स्वार्थका लागि गुट उपगुट सर्वत्र आफ्नै स्वार्थका लागि जताततै खेल हुन्छ फुट्ने र फुटाउने हेर कति मौन छन् दुख्ने र दुखाउने यो देशको मुहार साँच्चै फेर्न मन भए यो देशको मुहार साँच्चै फेर्न मन भए दुवैलाई नछाडौँ घुस खाने र खुवाउने झन्झट उस्तै उस्तै लाउने र फुकाउने हेर कति मौन छन् दुख्ने र दुखाउने गोर्खा फुजेल पाँचका ध्रुवप्रसाद ढकालको गजल थियो यो वाचन गरेर सुनाए मैले अब फेरि आजको बुलबुलको अर्को साङ्गीतिक गजल सुन गजलहरू गजल सम्बन्धी प्रतिनिधि नेपाली गजलमा संग्रहित भूमिकाको कृष्ण हरिबरालको भूमिकाको वाचन र तपाईँका गजलहरूको वाचन सँगसँगै आजको लागि कार्यक्रम बुलबुलबाट बिदा लिने बेला भएको छ। बुलबुलमा पत्राचार गर्न कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 उज्यालो 90 नेटवर्कको रात्रिवस्तुति काठमाडौँ नेपाल र इमेलका लागि बियुएलबियुएल बुलबुल एट युएनएन डट कम डट एनपीमा इमेल गर्न सक्नुहुन्छ। अर्को साता बुधबार फेरि उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तोता अच्युत घिमिरे आउने नै छौं। तबसम्मका लागि बुलबुलको परम्परा स्वरूप गोर्खा स्थायी निवास भई हाल त्रिचन्द्र कलेज अध्ययनरत जीवन श्रेष्ठको गजल वाचन गर्दै बिदा माग्दैछौ। बाँस खरको राम्रो छाया बरको राम्रो, बाँस खरको राम्रो छाया बरको राम्रो, फूलमा भने त्यही पल्लो घरको राम्रो। रोजेकै पाउने कमै मात्र हुन्छन्, रोजेकै पाउने कमै मात्र हुन्छन्, भाग्यले पाउँदा ठान्छ अर्को राम्रो, फूलमा भने त्यही पल्लो घरको राम्रो। हेर्दा सबै उस्तै गुण छ या छैन, हेर्दा सबै उस्तै गुण छ या छैन, कच्चा भए पनि बढी दरको राम्रो, फूलमा भने त्यही पल्लो घरको राम्रो। भित्रभित्रै जली ठिक्क पार्नुभन्दा, भित्रभित्रै जली ठिक्क पार्नुभन्दा छिनमै छेलाउने रिस चर्को राम्रो, फूलमा भने त्यही पल्लो घरको राम्रो। विभेदले छुन्न माया गर्नेहरूलाई, विभेदले छुन्न माया गर्नेहरूलाई, पिरती लाउन भिन्न थरको राम्रो, बाँस खरको राम्रो छाया बरको राम्रो, फूलमा भने त्यही पल्लो घरको राम्रो।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।